أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد. وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الحق والدين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات أن لهم أجرا كبيرا. ایک اور بلند تر صلوات پڑھ دیں. اللہ صلی اللہ محمد. اب حضرات صلوات پڑھتے ہیں، اس ذکر مبارک سے مانوس ہیں، مگر پھر بھی میں توجہ دلانا چاہتا ہوں کہ یہ صلوات، یہ ذکر ایک مرد مومن کے لیے اسم اعظم سے کم نہیں آئے. بے پناہ ثواب ہے، بے پناہ تاثیر ہے اس صلوات میں. بے پناہ ثواب ہے اور بے پناہ تاثیر ہے. وہ نسخے کیمیا جس کے ذریعے سے آپ خاک کو کندن بنا سکتے ہیں، صلوات ہے. خاک کو کندن بنا سکتے ہیں. اب دو ایک جملے ضمن میں عرض کر دوں، آ گئی بات زبان پر، چونکہ بہت سے حضرات کو عملی نسخے بھی تو چاہیے ہوتے ہیں، اور ہمارا فریضہ ہے، ہمارا وظیفہ ہے کہ اگر اللہ نے کوئی نعمت ہمیں دی ہے تو ہم اسے تقسیم کریں. ایک بہت سامنے کی بات ہے کہ قرآن مجید میں کتنے احکام ہیں، بس زندگی جتنی متنوع ہے اور جتنی وسیع ہے اسی اعتبار سے احکام ہیں، عبادات سے لے کر معاملات تک سینکڑوں نہیں بلکہ ہزاروں احکام ہیں. توجہ رکھیے گا، سینکڑوں نہیں ہزاروں احکام ہیں، اور وہ سب احکام اس انداز سے ہیں کہ اللہ سبحانہ و تعالی خالق ہے، مالک ہے، مختار ہے، قادر ہے، مقتدر ہے، حی و قیوم ہے، معبود ہے اور ہم سب مخلوق اور عبد، مملوک اور مرزوق، اسے حق پہنچتا ہے جو حکم چاہے عطا دے، وہ رب ہے، وہ کہے تم یہ کرو، ختم ہو گئی بات۔ چنانچہ اسی انداز سے ہیں بھی احکام، اقیم الصلاۃ، نماز پڑھو، نماز قائم کرو، آتوا الزکات، زکات دو، جاہدوا فی سبیل اللہ، اللہ کی راہ میں جہاد کرو، اور اسی طرح جیسا کہ میں نے عرض کیا ہزاروں احکام ہیں، مگر ان تمام احکام میں صلوات سے متعلق جو حکم ہے اس کا لہجہ ہی بدلا ہوا ہے، اس کا انداز مختلف ہے۔ اس میں صرف یہ نہیں کہا کہ تم کرو، اس میں عجیب و غریب انداز ہے، کہا گیا ان اللہ وملائکته یصلون علی النبی، دیکھو ہم یہ کرتے ہیں تم بھی کرو۔ غور فرمائیں، یعنی تمام فقہا، تمام مجتہدین، تمام علماء کو بھی چیلنج ہے میرا، کوئی دوسرا ایسا پیغام لائیں دکھائیں جس میں یہ ہو کہ میں یہ کرتا ہوں تم بھی کرو۔ وہ مالک و مختار ہے، خالق ہے، معبود برحق ہے، اسے حق پہنچتا ہے کہ حکم دے، اور ہم محکوم ہیں، ہمیں حکم بجا لانا ہے۔ تو جتنے بھی احکام ہیں سب اسی انداز سے ہیں، تم کرو، تم کرو، تم کرو، تم کرو۔ یہ ایک حکم ایسا ہے کہ اس حکم کو اس انداز سے کہا ہے اللہ سبحانہ و تعالیٰ نے، دیکھو میں اور میرے خاص فرشتے یہ کرتے ہیں تم بھی یہ کرو۔ اب آپ کو اندازہ ہوا کہ صلوات کی اہمیت کتنی ہے، یہ بھی کوئی ضعیف روایت تو نہیں ہے نا، یہ تو آیتیں قرآنی ہیں۔ بہرحال پروردگار آپ حضرات کی توفیقات میں اضافہ فرمائیں اور اس ذکر مبارک کو ورد جاں بنا لیں، حرز جاں بنا لیں، صلوات بھی پڑھیں تو رسمن نہ پڑھیں۔ دیکھیے ہر چیز میں یہ خیال رہے، کوئی بھی عمل، کوئی بھی عمل رسمن نہ کیا کیجیے، حتیٰ کہ کسی مومن کو گزرتے ہوئے سلام بھی کیجئے تو رسمن نہ کیجئے۔ رسمن سلام کیجئے گا تو اس کی نہ کوئی قدر و قیمت ہوگی، نہ کوئی ثواب ہوگا، نہ کوئی تاثیر۔ اگر آپ یہ سمجھ کے کریں گے کہ اللہ کا حکم ہے، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، حکم ہے اور ان کی سنت ہے، ان کی سیرت ہے، ہر گزرنے والے پہ سلام کرو، یعنی اسے امن اور عافیت کا پیام دو، تو یہ بہت ثواب ہے سلام کرنے کا، سلام کرنے کا بہت ثواب ہے۔ اور ہم مجلس حسین میں بیٹھے ہوئے ہیں، آقا حضرت امام حسین علیہ السلام کی ایک حدیث آپ کو سنا دوں، لیکن یہ سب پریکٹیکل باتیں ہیں، کام وہی ہے جو آپ روز کرتے ہیں، مگر رسمن کریں گے تو بے تاثیر ہوگا، بے برکت ہوگا، اور حکم الہی سمجھ کے ارادتن کریں گے تو اسی میں تاثیر پیدا ہو جائے گی، اسی میں بے پناہ برکتیں پیدا ہوں گی۔ یوں آپ ہزار بار جھک کے سلام کیجئے کوئی اثر نہیں ہوگا، حکم الہی سمجھ کے ارادے کے ساتھ ایک بار جھک کے سلام کریں گے تو وہ محبت کا بیج بو دیں گے آپ، جو ہمیشہ قائم رہے گا، اور بلکہ بڑھ کے وہ شجر سایہ دار بنے گا، باراور درخت بن جائے گا۔ ہمارے آقا نے فرمایا ہے, رسول کی حدیث نقل فرمائی ہے, کہا ہمارے جد نے فرمایا, کیا فرمایا, ابخل الناس من مر علی مسلم ولم یسلم, سب سے زیادہ بخیل ترین کنجوس وہ انسان ہے جو ایک مسلمان کے سامنے سے گزرے اور سلام نہ کرے. بھائی سلام کرنے میں کیا روپے پیسے خرچ ہوتے ہیں, گھس جاتے ہیں, قد چھوٹا ہو جاتا ہے, سر جھک جاتا ہے. مگر ہم نے دیکھا ہے بہت سے لوگوں کو, خدا نخواستہ اگر تھوڑا سا علم آ گیا, خدا نخواستہ, بھائی خدا نخواستہ اس لیے کہہ رہا ہوں کہ کم ظرفوں کے پاس اگر علم آ جائے, تو نہ پوچھئے کیا کیا فتنے کھڑے ہوتے ہیں. یا مال آ جائے, کوئی بھی نعمت دولت آ جائے, تو وہ تکبر پیدا ہوتا ہے کہ یہ نرم و نازک گلا ایسا سخت آہنی ہو جاتا ہے کہ جھک کے ادھر ادھر دیکھنے کو محتاج ہو جاتے ہیں. تکبر کج کو لہی آ جاتی ہے, جبکہ انکسار کے ساتھ, تواضع کے ساتھ, محبت کے ساتھ ایک خدا کا فریضہ سمجھ کر سلام کریں تو سلام کرنے والے کی زندگی میں بھی برکتیں پیدا ہوتی ہیں, اور جس کو سلام کر رہے ہیں اس کی زندگی میں بھی برکتیں پیدا ہوتی ہیں. اس لیے کہ خود یہ لفظ سلام جو ہے, یہ ہے کیا, اس میں السلام اللہ سبحانہ و تعالیٰ کے ناموں میں سے ایک نام ہے. تو آقا حسین کی یہ بات یاد رہے گی نا. اب نیت کب کریں گے, کل یا آج, کہ جب بھی سامنے کوئی مسلمان نظر آئے, کوئی بھی ہو, اسے کہیں سلام علیکم اور آگے بڑھ جائیں. یہ انتظار نہ کریں وہ جواب دیتا ہے یا نہیں. کوئی عزیز ہو, رشتہ دار ہو, وہ آپ سے روٹھا ہوا ہو, روٹھا رہے, آپ گزریے تو کہیے سلام علیکم. اور ہمارے ہاں ہندوستانی رسمیں, ارے اللہ اکبر, وہ بھی ہندوستانی رسمیں تھوڑی ہیں, خامخواہ ہندوستان کو لوگ بدنام کرتے ہیں, وہ جاگیردارانہ رسمیں, وہ تعلق دارانہ رسمیں, وہ متکبرانہ رسمیں. ہمارے ہاں بعض ایسی رسمیں کہ اگر کوئی عمر میں بڑا ہے تو چھوٹے کو سلام نہیں کرے گا, چھوٹا ہی سلام کرے, بڑا سلام نہیں کرے گا. بھائی یہ کون سی رسم ہے, کون سا قانون ہے, کس شریعت میں لکھا ہوا ہے؟ سلام دعا ہے, اللہ کا نام ہے, اور استعمال اس طرح ہوتا ہے کہ اس میں دعا کے معنی پیدا ہو جائیں, یعنی آپ کے اوپر خدا کا سایہ ہے اور آپ سلامتی میں رہیں, خدا کی طرف سے آپ امن میں, سلامتی میں, عافیت میں رہیں, دعا ہے نا. تو بڑا اگر چھوٹے کو دعا نہیں دے گا تو کون دے گا؟ نہیں انتظار, ارے بھائی ہم نے تو نہ جانے کتنا دیکھا ہے اور کتنا جھیلتے رہتے ہیں, خون کا گھونٹ پی پی کے زندگی بسر ہوتی ہے. معلوم ہماری کوئی عزیزہ ہیں, بزرگ ہیں, خاندان میں بزرگ ہیں, باہر سے 10 کلومیٹر فاصلہ طے کر کے گھر میں داخل ہوئیں, سلام نہیں کریں گی, انتظار ہے کہ یہاں والے سلام کریں. ارے آپ تشریف لا رہی ہیں, آپ گھر میں قدم رنجاں فرما رہی ہیں, آپ آ رہی ہیں, جب گھر میں داخل ہوں تو سب کو کہیں سلام علیکم, انتظار میں ہیں کہ یہاں والے چونکہ باقی چھوٹے ہیں تو وہ سلام کریں. قانون شریعت کیا ہے؟ اگر کوئی سواری پہ گزر رہا ہے, یہ سب درمیان میں آ گئیں باتیں تو عرض کیے جا رہا ہوں, یہ بھی زندگی کے آداب ہیں. اگر کوئی سواری پہ گزر رہا ہے اور کوئی پیدل گزر رہا ہے, तो हमारे यहाँ क्या है मेयार, जो पैदल गुजर रहा है वो उसको सलाम करे जो सवारी पर है। शरीयत ने क्या कहा, जो सवार है वो पियादा चलने वाले पे सलाम करे। अब पहले ज़माने में लोग घोड़े पर सवार होते थे, नाके पे सवार होते थे, अब कारों पे सवार होते हैं, मजबूरी है। तो उसी ज़माने में होते तो हम भी घोड़े पे सवार होते, अब क्या करें, 21वीं सदी में हैं तो मजबूरन कार पे बैठना पड़ता है। तो अगर कोई कार पे बैठा हुआ है तो जो पियादा चल रहा है उसे सलाम करेगा, इस इंतज़ार में नहीं रहेगा कि मैं ऊंची सवारी पे बैठा हूं तो आप हमें सलाम करें जो पियादा चल रहे हैं। और अगर कोई बैठा हुआ है और कोई गुज़र रहा है सामने से, तो जो गुज़र रहा है वो सलाम करेगा जो बैठा हुआ है उस पर। तवज्जो है, ये आदाब हैं, इसमें वजूब और हुरमत कहीं नहीं है। अगर जो बैठा हुआ है खड़ा होकर जल्दी से उसी ने सलाम कर लिया तो गोया उसने सबकत की सवाब उसे ज़्यादा मिल जाएगा, सवाब उसे ज़्यादा मिलेगा, क्योंकि सलाम का सवाब भी मालूम है कितना है। घर में इसी तरह जो दाखिल हो वो सलाम करे, जो घर में मौजूद है वो जवाब सलाम। तो ये आदाब शरीयत में बयान कर दिए गए हैं। अच्छा, सवाब कितना है सलाम करने वाले का और जवाब देने वाले का, और इसमें रिश्ता क्या है। सलाम करना है मुस्तहब, वाजिब नहीं है, है क्या मुस्तहब, सलाम करना मुस्तहब है, वाजिब नहीं है। मगर अगर किसी ने सलाम कर दिया तो जवाब देना वाजिब है, और सवाब किसका ज़्यादा है। आका हुसैन अलैहिस्सलाम की रिवायत है, फरमाया है जो सलाम करता है, सलाम करने और जवाब देने में 70 सवाब हैं, इसमें से 69 सवाब उसे मिलते हैं जो सलाम में सबकत करता है, सलाम करता है, 1 सवाब उसे मिलता है जो जवाब देता है। वाज़े है, 70 में से 69 सवाब उसे मिलेगा जो सलाम करेगा, हालांकि मुस्तहब है, और 1 सवाब उसे मिलेगा जो जवाब देगा, हालांकि जवाब देना वाजिब है। इसके मानी ये हैं कि लोग सिर्फ ये ना पूछा करें आज़ादारी वाजिब है या मुस्तहब, या परसों किसी तकरीर में मैं कह चुका हूँ आज़ादारी हम पर फ़र्ज है, लेकिन अमूमी हुक्म क्या है मुस्तहब। आका हुसैन को सलाम करना, ज़ियारत पढ़ना क्या है मुस्तहब, नमाज क्या है वाजिब। हर नमाज के बाद हम ज़ियारत पढ़ते हैं रसूल की और आले रसूल की, इमामों की, ये क्या है मुस्तहब, वाजिब नहीं है, बिल्कुल वाजिब नहीं, मुस्तहब है। मगर कोई तराजू लेके खड़ा हो कि किस चीज़ का सवाब ज़्यादा है किसका कम, तो ये इंसाफ की बात नहीं है। सवाब देना हक़ सुभानहू व तआला का काम है, वो जिसको जिस अम्र पर जिस अमल पर जितना चाहे सवाब दे। आप कहीं जाके रुकावट बन सकते हैं। अच्छा, ये जो छोटी छोटी बातें आज ज़बान पर आ गई, सलाम करना, आप समझते हैं ये आ तो गई बे इरादा, आज ये सब पढ़ने का इरादा नहीं था, मगर बे इरादा जो बात आती है मैं समझता हूँ उसमें कोई ना कोई ताईद गैबी होती है। आयत रोज़ जो पढ़ रहा हूँ उसमें ये बात कही गई کہ بے شک یہ عظیم قرآن وہ ہے جو ہدایت کرتا ہے اس راستے کی طرف اور اس امر کی طرف جو سب سے بہترین امر ہے اور سب سے بہترین راستہ ہے، اور بشارت دیتا ہے انہیں، ان مومنوں کو، ان ایمان لانے والوں کو جو عمل صالح بجا لاتے ہیں۔ اب یہ عمل صالح میں آ کے لوگ بہت فکر میں ڈوب جاتے ہیں کہ عمل صالح کیا ہے، پھر وہی بات سوچتے ہیں، رات بھر نمازیں پڑھتے رہنا عمل صالح ہے، پورے سال کے سال روزہ رکھنا عمل صالح ہے، ہمیشہ مسجد میں بیٹھ کر قرآن پڑھتے رہنا عمل صالح ہے، یہ سب عمل صالح ہے، اس میں کوئی شک نہیں، نماز ستون دین ہے، اس میں کوئی شک نہیں، مگر دو حدیثیں آپ کے سامنے پڑھ رہا ہوں، اسے گرہ میں باندھ لیجئے گا، اور یہ حدیثیں تمام بزرگ علماء اسلام نے لکھی ہیں، کسی ایک مسئلہ نے نہیں لکھی، حضور محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، ارشاد گرامی ہے، کسی شخص کے ایمان کو دیکھنا ہو، کسی شخص کے ایمان کو دیکھنا ہو، کسی شخص کے ایمان کو دیکھنا ہو تو یہ نہ دیکھو کہ وہ مسجد میں کتنی دیر رہ کر نمازیں پڑھتا ہے، وہ روزہ کتنا رکھتا ہے، وہ تلاوت کتنی کرتا ہے، اس سے ذرا پیسے کا معاملہ کر کے دیکھو، اگر دیانتدار ہے تو مومن ہے، ورنہ اس کے ایمان کا کوئی اعتبار نہیں ہے۔ کس کا ارشاد ہے؟ یہ پیغمبر کا ارشاد ہے، وہی پیغمبر جو خود نماز شب پڑھتے تھے، وہی پیغمبر جنہوں نے ہمیں اور آپ کو نماز شب پڑھنے کی تاکید فرمائی، شوق دلایا، ذوق بیدار کیا، وہی پیغمبر جو ہمیشہ اکثر روزے رکھا کرتے تھے، وہی پیغمبر جو اللہ کی راہ میں سخت سے سخت محنت اور ریاضت کرتے تھے، اسی پیغمبر خاتم نے فرمایا ہے، اگر کسی کا ایمان دیکھنا ہو، لفظ ایمان ہے حدیث میں، اگر کسی کا ایمان دیکھنا ہو تو یہ نہ دیکھو کہ وہ کتنی نمازیں پڑھتا ہے، کتنے روزے رکھتا ہے، کتنی تلاوت کرتا ہے، ذرا پیسے کا معاملہ کر کے دیکھ لو۔ یاد رہے گا یہ مسئلہ، حدیث، اپنی طرف سے کچھ نہیں کہہ رہا ہوں، یہ حدیث پیغمبر ہے۔ تو اس کے معنی ہے عمل صالح کیا ہوا، آپ بازار میں ہیں، بزنس کر رہے ہیں، معاملہ کر رہے ہیں، وہاں معاملے میں ایک ایک آنے پائی کا صحیح حساب کرنا، یہ ہے سب سے بڑا عمل صالح۔ یہاں ایک جملہ کہہ دوں، ذرا بڑا جملہ ہے، میں خود ہی کہہ رہا ہوں بڑا جملہ ہے، اور کسی اور کا نہیں، میرا ہی جملہ ہے، چھوٹا منہ بڑی بات سمجھ لیجئے۔ یاد رکھیے، توضیح المسائل میں، تحفۃ العوام میں، شریعت کی کتابوں میں، عبادات سے لے کر معاملات تک بہت سے احکام ہیں، لیکن معاملات کی اہمیت کیا ہے؟ جب بھی ہم لوگ عموماً ممبر سے گفتگو کرتے ہیں، خطبہ جمعہ اور وعظ، نصیحت، دین کی باتیں، تو سب سے زیادہ عبادت کا شوق پیدا کرتے ہیں، نمازیں پڑھا کیجئے، دعائیں پڑھا کیجئے۔ اب یہ محاورہ ہو گیا ہے، دعائیں پڑھا کیجئے، ورنہ دعائیں پڑھنے کی چیز نہیں ہے، دعائیں کی جاتی ہیں، دعا تو کی جاتی ہے، دعا کرنے کی چیز ہے۔ خیر، دعائیں پڑھا کیجئے، تلاوت کیا کیجئے، وغیرہ وغیرہ، عبادات پہ زور زیادہ ہے، اور معاملات کے احکام بہت کم بیان ہوتے ہیں۔ معاملات یعنی کیا؟ یہی تجارت کیسے کریں، قرض لیں تو قرض لینے کے آداب کیا ہیں، کسی کا گھر کرائے پر لیں تو اس کے آداب کیا ہیں، احکام کیا ہیں، کسی کی دکان کرائے پر لیں تو اس کے احکام و آداب کیا ہیں، آپس میں کیسا تعلق ہونا چاہیے، ایگریمنٹ میں کیا شرطیں ہونی چاہیے، یہ معاملات ہے۔ زندگی میں نکاح بیاہ کریں تو کیسے کریں، کیا آداب ہونے چاہیے، یہ سب معاملات میں ہیں، ٹھیک ہے نا۔ معاملات کے احکام کم بیان ہوتے ہیں عموماً، جبکہ اب جو جملہ کہہ رہا ہوں یاد رکھیے گا، अगर मुआमले की अहमियत यह है कि एक बातिल मुआमला, एक बातिल मुआमला, जहाँ तक आवाज़ जा रही है सुने, एक बातिल मुआमला हजारों रकतों को बर्बाद कर सकता है, हजारों रकतें मिलके एक बातिल मुआमले को सही नहीं कर सकती। याद रहेगा जुमला, एक बातिल मुआमला, कोई घर खरीदा और जरा सा मुआमले में हमने शरीयत का लिहाज नहीं किया, बातिल मुआमला है। अब इस घर में आप पूरी जिंदगी नमाज पढ़ते रहिए, अगर जगह गस्बी है या गस्बी के हुक्म में है, मसलन किराए पर रह रहे, जमीन वक्फ की है, वक्फ का मुतवल्ली राजी नहीं है, वाकिफ राजी नहीं है, वाकिफ की शर्तों के मुताबिक नहीं है आप, और आपने सोचा दादा जान ने किराए पे लिया था और बाबा जान की भी जिंदगी यहीं गुजर गई और हम भी यहीं रह रहे हैं, हमें तो हक हासिल है, और नमाज पे नमाज पढ़े जा रहे हैं, नमाज शब, रोज़ा, हज, जक़ात, सारी इबादतें हो रही हैं, मगर वक्फ की दो बालिश जमीन छोड़ने को तैयार नहीं है। ये मामला ही तो है। अच्छा वक्फ की ना सही, किसी शख्स की सही, किसी एक फर्द की। वो एक मर्द मोमिन, एक मर्द मोमिन नहीं, कोई इंसान, किसी इंसान की जमीन गस्ब कर ली आपने, कयामत तक भी नमाज पढ़ते रहे तो नमाजें बातिल होंगी, गस्ब का मामला हलाल नहीं हो जाएगा। समझ में आ रही है बात? तो दिलों को साफ करें, जहनों को रोशन करें, मुआमले पाक करें, पाक जिंदगी में 100 रकात नमाज नहीं, 2 रकात नमाज खुलूस से पढ़ लो, हजारों रकात से ज्यादा सवाब मिलेगा। दिल पाक हो, दिमाग रोशन हो, किरदार साफ हो, मुआमले दुरुस्त हो, शब भर मेहनत करने से हिम्मत छूट चुकी हो, नमाज पढ़ने का दिल ना चाह रहा हो, एक हल्की सी कमज़ोर सी नमाज पढ़ लो बस इस जज्बे के साथ, परवरदिगार मैं तेरे लायक सजदा कहाँ कर सकता हूँ, तेरे लायक कयाम कहाँ कर सकता हूँ, तेरे लायक रुकू मैं कहाँ कर सकता हूँ, परवरदिगार बस हाजिरी देने आया हूँ, मेरा नाम लिख ले, मैं बागी नहीं हूँ। परवरदिगार नमाज का वक्त है, बस हाजिरी लगाने आया हूँ, वरना तेरे शाया निशान में कहाँ नमाज पढ़ सकता हूँ। तवज्जो है, ये कमजोर सी नमाज भी आपके लिए हजारों रकात जो बज़ाहिर रियाकाराना खुजू व खुशू के साथ अदा की जाए उससे कहीं बढ़कर है। रहेंगे ये सबक याद, ये ज़िंदगी के सबक हैं, ये ज़िंदगी के सबक हैं जो कुरान से मिले हैं कहीं और से नहीं, और जो सीरत अहले बैत से मिले हैं, जो आका इमाम अबू अब्दुल्लाह हुसैन अलैहिस्सलातु वस्सलाम, सीरत से और उनके और दीगर मासूमीन की सीरतों से यही सबक मिले हैं हमें। तो याद रखिएगा कि अमल सालेह, बशारत है कुरान किसके लिए? उन ईमान लाने वालों के लिए जो अमल सालेह बजा लाते हैं। अमल सालेह यानी क्या? यानी जिंदगी का मेयार अहकाम के मुताबिक हो, कहीं बेईमानी ना हो, असल दो चीज़ें जमा नहीं हो सकती, ईमान और बेईमानी।
जी जी
हैं, कैसे जमा हो सकती हैं? दीन और बददयानती, ये जमा कैसे हो सकती हैं? इसलिए अमल सालेह का मेयार सिर्फ नमाज और रोज़ा और हज नहीं आए, अमल सालेह का असल मेयार, बुनियाद का पत्थर मुआमला है। नमाज कबूल होगी मगर ये पहले देखा जाएगा किस जमीन पे खड़े होके नमाज पढ़ रहे हो। वजू कबूल होगा मगर ये देखा जाएगा कहाँ खड़े होके वजू किया है। मशहूर अहकाम है, मैं जाहिर सी बात है इशारा ही कर रहा हूँ, लेकिन हुक्म है कि जो आप वजू करते हैं, वजू करते वक्त पानी ताहिर पाक, जगह पाक मुबाह, लेकिन वो जो चप्पल आप पहने हुए या खड़ा हों, ये दम्पाई जिसके ऊपर आप खड़े होके वजू कर रहे हैं, अगर यही गस्बी है उस पर खड़े होके आपने वजू किया, वजू बातिल। और जब वजू बातिल है तो फिर नमाज, बग़ैर वजू के नमाज हो सकती है? नहीं हो सकती। तो अब अमल सालेह की बुनियाद क्या है? भूलेंगे नहीं ना जुमला, एक बातिल मुआमला हज़ारों सही नमाजों को बातिल कर सकता है, मगर हज़ारों नहीं लाखों सही नमाजें एक बातिल मुआमले को सही नहीं कर सकती।
क्या जुमला है?
इस बुनियाद पर अमल सालेह की बुनियाद रखिए। दूसरी बात, ये एक मसला, ज़मीन और आसमान दोनों सिखा, दोनों की निशानदेही कर दूँ, बीच की इमारत आप बनाइएगा, ठीक है ना? ज़मीन क्या है? बुनियाद का पत्थर, मुआमला सही हो। अच्छा, मुआमला भी सही है, वजू भी सही है, नमाज भी सही है, इल्म भी सही है, अदा भी सही है, सब सही है। एक चीज़ और है जिसके बग़ैर सबरद हो जाता है, वो भी मैं अपनी तरफ से नहीं कहूँगा, हुजूर का इरशाद है, हुजूर का, सरकार रिसालत महाब खत्मी मर्तबत सल्लल्लाहु अलैहि वालिहि वसल्लम, इरशाद गिरामी है, और आलम इस्लाम के जलीलुल कद्र मुहद्दिसीन ने नकल किया है, हदीस सहीह सनद है, और ये मजमून तकरीबन तवातुर तक पहुंचा हुआ है। आका ने फरमाया कि देखो, अगर कोई हमेशा नमाजें पढ़ता हो, हमेशा रोज़े रखता हो, हर साल हज में जाता हो, हमेशा उम्रा करता हो, अल्लाह की राह में ज़कात देता हो, जिहाद करता हो, और वो तवाफ की हालत में रुकन व मकाम के दरमियान मर जाए मगर अली के मोहब्बत नहीं रखता होगा, तो उसका ठिकाना जहन्नम है। कुछ नहीं कह रहा हूं, दोनों निशानियां बता दी, जमीन भी आसमान भी, बीच की इमारत आप बनाइए, मामला सही हो, दिल में इश्क अली हो। ये दोनों कड़ी शर्तें आएं। अच्छा, आप सोचिए कि एक साहब अगर ये सोचने लगे कि मौला अली की मोहब्बत है, इश्क है, सब कुछ है, तो मामला भी सही हो जाएगा? नहीं, यहाँ खुद मौला अली की कड़ी शर्त है। मौला का ये इरशाद है, हम तुमसे वो मोहब्बत कबूल ही नहीं करेंगे, यानी नमाज अल्लाह की है ना, सुतून दीन है, जिस जगह पे, जिस पत्थर पे खड़े होके नमाज पढ़ रहे हैं, जिस जगह खड़े होके नमाज पढ़ रहे हैं, अगर वो जगह गस्बी है तो नमाज बातिल है, और अगर उसी गस्बी जगह खड़े होके कह रहे हैं अस्सलामु अलैका या अमीरुल मोमिनीन, अल्लाह नमाज कबूल नहीं करेगा तो क्या इमाम सलाम कबूल कर लेंगे? اللہ جس کی نماز قبول نہیں کرے گا, جس بنا پر, جس وجہ سے, جس سبب سے, جس علت سے, اسی علت کی بنا پہ کیا امام سلام قبول کر لیں گے؟ نہیں. تو دونوں شرطیں برابر کی ہیں, حالانکہ یہ شرط بہت ابتدائی ہے, معمولی, اور وہ شرط میں نے کہا زمین آسمان کا فرق ہے. معاملے کا صحیح ہونا زمین, عشق علی ہونا. اب بھائی بہت سے لوگ کہیں گے دیکھیے یہ ان کی مجلسوں میں یہ ہوتا ہے کہ بس بات عشق علی پہ آتی ہے, عشق خدا کا تذکرہ کہاں گیا, عشق رسول کا تذکرہ کہاں گیا. تو میں پھر عرض کر دوں کہ جس کے پاس عشق علی نہیں ہوگا اس کے پاس عشق خدا اور عشق رسول ہو ہی نہیں سکتا. خواب است و خیال است و محال است و جنوں, دیوانگی ہے, نادانی ہے, جہالت ہے, سفاہت ہے, حماقت ہے, شقاوت ہے یہ سمجھنا کہ علی کی محبت کے بغیر خدا کی محبت پیدا ہو سکتی ہے یا رسول کی محبت پیدا ہو سکتی ہے. کل میں عرض کر چکا ہوں میزان ہے محبت علی, میزان ہے, ترازو ہے. کانٹے کی بات یہ ہے کہ جو علی سے محبت کر نہیں سکتا وہ صاحب ایمان ہو نہیں سکتا, اسے سند نہیں مل سکتی ایمان کی. یہ سب خطابت نہیں ہے, یہ آپ سمجھ لیں اوریٹری ہے, خطابت ہے, جوش خطابت میں جملے کہہ رہے ہیں, نقطے بیان کر رہے ہیں. کون سا نقطہ ہے میری طرف سے, کیا ہے اس میں؟ صاف و صریح مضمون حدیث پیغمبر ہے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. نے ارشاد فرمایا ہے, ہم نے نہیں, حضور نے ارشاد فرمایا ہے. اور ایک بار نہیں, دو بار نہیں, تین بار نہیں, نہ جانے کتنی بار حضرت کا ارشاد ہے علی تمہاری محبت ایمان ہے, تمہارا بغض کفر و نفاق ہے. اے علی صراط پر سے وہ گزر نہیں سکتا جسے تم صراط پر سے گزرنے کا اجازت نامہ نہ لکھ کر دے دو. اے علی صراط پر سے وہ گزر نہیں سکتا جسے تم لکھ کر, کوئی بھی ہو, توجہ رہے اس میں کوئی استثنا نہیں ہے, اس میں 10-12 آدمیوں کو الگ نہیں کیا گیا ہے کہ ہم نے یہ 8-10 لوگوں کو جو بشارت دے رکھی ہے یہ الگ ہیں, یہ تمہاری اجازت کے محتاج نہیں ہیں. ایسا کچھ نہیں ہے, اس لیے کہ حضور نے کوئی ایسی خصوصی بشارت دی بھی نہیں ہے. حضور کی بشارتیں تمام کی تمام جمع ہیں اسی ایک جملے میں, جو علی کا نہیں ہے وہ صراط سے گزر نہیں سکتا, بہشت میں کیسے داخل ہوگا؟ ممکن نہیں ہے, ناممکن ہے, ناممکن ہے. اور کل جو بحث تھی, دیکھیے زندگی, انسان کی زندگی, انسان کی زندگی بھی اس میں یہ تین چیزیں بہت اہم ہیں. دو سے شروع کی تھی, تین تک پہنچا کے رک گیا ہوں. علم, شجاعت, محبت. اگر آپ کو انسانی زندگی بسر کرنی ہے تو آپ کے پاس علم ہونا چاہیے, اور علم حاصل کرنے کے لیے کسی عمر کی قید نہیں ہے. یہ اسلام کا منشور ہے, یہ حضور صلی اللہ علیہ وآلہ وسلم کا اعلان عام ہے. آپ نے فرمایا علم حاصل کرنا ہر مسلمان مرد اور عورت پر واجب ہے, علم حاصل کرنا ہر مسلمان پر واجب ہے. اور پھر حد کیا ہے؟ علم حاصل کرو, اطلب العلم من المهد الى اللحد, مہد سے, گہوارے سے, آغوش مادر سے لے کر آغوش قبر تک علم حاصل کرتے رہو. آغوش مادر سے لے کر آغوش قبر تک علم حاصل کرتے رہو. تو علم حاصل کرنے کی کوئی حد نہیں ہے کہ جناب والا اب ہم بوڑھے ہو گئے اب کیا سیکھیں گے. اب دیکھیں پریکٹیکلی دو چار باتیں یہ بھی کہہ لینے دیجئے, زندگی کی باتیں. دو فقرے عرض کروں گا, ایک بچوں کے لیے اور ایک بڑوں کے لیے. کچھ لوگوں کو ہم نے دیکھا ہے, اب دھیرے دھیرے اویئرنیس پیدا ہو رہی ہے تو شاید یہ باتیں کم ہو گئی ہوں, لیکن ہم نے جب ہم نے زندگی شروع کی تھی تو بہت دیکھتے تھے کہ ماں باپ کہتے تھے ارے بھائی ہمارا بچہ اسکول جاتا ہے, میتھمیٹکس پڑھتا ہے, سائنس پڑھتا ہے, کیمسٹری اور فزکس, اور اتنا سارا بوجھ ہے اس پر, اب آپ الگ سے کہہ رہے ہیں عربی بھی پڑھاؤ, قرآن بھی سکھاؤ, دینیات بھی پڑھاؤ, ننھا سا بچہ ہے, چھوٹا سا دماغ ہے, کتنا بوجھ ڈالیں گے اس پر. کیسی نادانی کی باتیں, کیسی جہالت کی باتیں, کیسی شقاوت کی باتیں. آپ کو اندازہ نہیں حق سبحانہ و تعالیٰ نے انسانی بچوں کو کتنی بے پناہ صلاحیتیں دی ہیں, خاص طور سے بچوں میں بے پناہ صلاحیتیں ہوتی ہیں, انہیں انڈر اسٹیمیٹ نہ کریں, انہیں ننھا نہ سمجھیں. بچے ہیں, ننھے ہیں, مگر ان میں بے پناہ صلاحیتیں اللہ نے دی ہیں. یہ غلط نظریے تھے اور ہیں جہاں بھی ہوں. آپ کے سامنے اب میں مثالیں عرض کروں, آج ایران میں ایک دو نہیں ہزاروں بچے ایسے ہیں, ہزاروں, جنہوں نے 5 سے 6 برس کی زندگی, 6 برس کی عمر کے درمیان پورے قرآن کو حفظ کر لیا. اور آپ کیا سمجھتے ہیں 5-6 برس کے بچے کی تو آپ بسم اللہ کراتے ہیں, مگر دین کے معاملے میں ویسے تو یہ ہوتا ہے کہ 2.5 برس کا بچہ ہوا اور کسی کنڈر گارڈن میں ہو, کسی نرسری میں ہو, پری اسکول میں داخل کرا دو تاکہ ABCD یاد کرنے لگے, انگریزی زبان سیکھنے لگے, اور عربی یا قرآن سیکھنے کے لیے مصیبت ہوتی ہے. ابھی ننھا بچہ ہے, آپ کیا مصیبت کر رہے ہیں مولوی صاحب؟ انگریزی سیکھنے کے لیے ننھا نہیں ہے. اللہ کی کتاب پڑھنے کے لیے, بسم اللہ الرحمن الرحیم سیکھنے کے لیے, کلمہ سیکھنے کے لیے, نماز سیکھنے کے لیے ابھی ننھا ہے, بچہ ہے, کمزور ہے, ضعیف ہے, زیادہ بوجھ نہ ڈالیے. غور فرما رہے ہیں آپ؟ ایسا لگ رہا ہے بارش شروع ہو گئی ہے اس لیے مجھے دیر تک پڑھنے کا موقع مل جائے گا. صلوات پڑھ دیجیے. تو یہاں انگریزی سکھانے کے لیے 2.5 برس 3 برس میں بچہ ہو یا بچی اسکول بھیجنے کی تیاری ہو جاتی ہے کافی فیس دے کر بھی, اور قرآن کے لیے سوچتے ہیں کہ اتنا بوجھ ڈال رہے ہیں اس پر. ایران میں ماشاءاللہ, اور اللہ سلامت رکھے, میں تو میرا داماد ہے, میرے بیٹے کی طرح ہے, میری آنکھوں کی ٹھنڈک ہے, سید مشتبہ رضوی اسی ہندوستان کا بچہ ہے مگر اب وہ ایران میں ہے, 5 برس کے سن میں اس نے کل قرآن کو حفظ کر لیا تھا, اور اس کے بعد 10 برس کا ہوتے ہوتے اس نے قرآن بھی حفظ کر لیا, پوری نہج البلاغہ بھی حفظ کر لی, اور اس کے بعد آج بحمداللہ وہ سینکڑوں سینکڑوں رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی حدیثوں کا بھی حافظ ہے, حافظ کل قرآن, حافظ کل نہج البلاغہ, حافظ احادیث پیغمبر, اور اس کے علاوہ اصول میں, فقہ میں, ماشاءاللہ ہر علم و فن میں محنت کر رہا ہے اور آگے بڑھ رہا ہے. اور یہ ایک مثال نہیں ہے, ایسی سینکڑوں نہیں ہزاروں مثالیں ایران میں موجود ہیں. یہ میں کیوں مثال دے رہا ہوں؟ इसलिए कि अगर आप अपने बच्चों को अंग्रेजी के साथ, हिंदी के साथ संस्कृत भी पढ़ाएं, अरबी भी पढ़ाएं और दुनिया की दूसरी जबानें भी पढ़ाएं, साइंस भी पढ़ाएं, मैथमेटिक्स भी पढ़ाएं, इकोनॉमिक्स भी पढ़ाएं, तो हरगिज़ ये ना सोचें कि बच्चे के जहन पे बोझ पड़ेगा। अल्लाह ने बेपनाह सलाहियत बच्चों को दी है, सिर्फ टाइम मैनेजमेंट का मसला है। खुद माँ बाप सलीके से ज़िंदगी बसर करते हों, माँ बाप के सोने उठने जागने सोने का वक्त सही हो, खाने पीने का वक्त सही हो, घर का निज़ाम सही हो, एक डिसिप्लिन हो, बच्चे की तरबियत करना जानते हो, बच्चे को परवान चढ़ाना जानते हो, बच्चे से मोहब्बत करना जानते हो, तो ये सब कोई मुश्किल नहीं है। तवज्जो है, आप में से हर जितने मेरे सामीन हैं, आपके हर घर में, हर आंगन में ऐसे बच्चे खेलते हुए मिल जाएंगे जो खेल भी खेल रहे होंगे, कुरान भी पढ़ रहे होंगे, खेल भी खेल रहे होंगे, नहजुल बलागा की भी पढ़ रहे होंगे और साइंसी थ्योरम्स भी सॉल्व कर रहे होंगे। तरबियत की तरफ तवज्जो तो करें। और जो मैंने अर्ज़ किया, मुआमले का सही होना और इश्क मुर्तज़ा होना, उसके बाद ज़िंदगी में अगर सबसे बड़ा, खुदा की कसम, सबसे बड़ा कोई अमल साले है तो वो ये है कि आपके आगोश में जो बच्चा है उसकी सही तरबियत कर दें। बच्चे की तरबियत छोड़ के नमाजें पढ़ेंगे, नमाजें आपके मुंह पर मार दी जाएंगी। बच्चे की तरबियत कीजिए, बेटे और बेटी की तरबियत कीजिए और रोज़ अव्वल से उन्हें दुनिया के तमाम इल्म सिखाइए, दुनिया के तमाम हुनर सिखाइए, लेकिन दिल में बीज बो दीजिए इश्क खुदा और इश्क रसूल और इश्क अली का। जब बच्चे को भेजिए स्कूल और बच्चा कभी कहे, बच्चे तो बच्चे होते हैं, नहीं आज हम स्कूल नहीं जाएंगे, तो उसे ये ना कहिए कि बेटा स्कूल नहीं जाओगे तो ख़राब हो जाओगे, तुम्हारी ज़िंदगी कैसे गुजरेगी, रोज़ी रोटी कैसे चलेगी। उसे उसी वक्त से कहिए, स्कूल नहीं जाओगे अल्लाह नाराज़ होगा। बेटा अल्लाह नाराज़ होगा, स्कूल ज़रूर जाना चाहिए, होमवर्क ज़रूर करना चाहिए, अल्लाह नाराज़ होगा। बच्चा पूछेगा अल्लाह कौन है, कहा अल्लाह वही है जिसने तुम्हें यहाँ भेजा है इस दुनिया में। अल्लाह कौन है, भाई अल्लाह वही है जो तुम्हें रोटी देता है, खाना खाते हो नहीं है। खुदा की मोहब्बत पर और खुदा वालों की मोहब्बत पर बच्चों की तरबियत करें, कभी आपकी नस्लें जाया नहीं होंगी। खुदा की मोहब्बत, नबी की मोहब्बत, अली की मोहब्बत पर जिन बच्चों की तरबियत होगी वो कभी नस्लें ज़ाया नहीं हो सकती। और ये नारा मेरा नहीं है, तारीख और हदीस उठा के देखो, रसूलुल्लाह के सहाबी एक से ज़ायद, मिक़दाद और अबू ज़र, मिक़दाद और अबू ज़र और अम्मार, इनका नारा होता था दीवानावार, गलियों में गुजरते थे, शहरों में जाते थे और कहते थे, अद्दबू औलादकुम अला हुब अली इब्ने अबी तालिब, अपने बच्चों की तरबियत अली इब्ने अबी तालिब की मोहब्बत पर करो। अबू ज़र मदीने में, मक्के में, दिमश्क में, लुबनान में, जहाँ जहाँ हज़रत अबू ज़र गए यही नारा होता था ज़बान पर, अद्दबू औलादकुम अला हुब अली इब्न अबी तालिब, अपने बच्चों की तरबियत करो, अपने बच्चों को परवान चढ़ाओ मोहब्बत अली पर। क्या पैगाम था, क्या पैगाम था, खुदा की कसम, यही पैगाम आपको सुना रहा हूँ। साइंस सिखाएं, मैथमेटिक्स सिखाएं, दुनिया भर के इल्म फ़न सिखाएं, मगर मैथमेटिक्स भी, जब बच्चा कहे मैं तो मैथमेटिक्स में दिल नहीं लगता, कि ये बेटा तुम्हें मालूम है मैथमेटिक्स पढ़ोगे तो मौला अली कितना खुश होंगे, पढ़ लीजिए उठा के
उस ज़माने में जितने फैसले पेचीदा आते थे किसी से सिंपल मैथमेटिक्स भी हल नहीं होती थी, अली फौरन आँख बंद करके हल कर देते थे। एक से एक पेचीदा से पेचीदा मीरास का मसला, मीरास का मसला। मरने वाला मर गया, एक माँ छोड़ के गया, 12 भाई छोड़ के मरा, एक बहन छोड़ के मरा, एक बीवी छोड़ के मरा। अब वो एक फहरिस्त है और जनाब वाला तकसीम हुई और तकसीम के बाद वो जो बहन थी उसे एक दिरहम मिला, तो आई रोती हुई फरियाद लेके, काजी ने गलत फैसला कर दिया। काजी ने, या अमीर अल मोमिनीन फरियाद है, आप सवार हो रहे हैं, आप जा रहे हैं जंग के लिए, सवार हो रहे हैं, एक पैर रिकाब में रख चुके हैं, दूसरा पैर रखना चाहते हैं, उसने रिकाब थाम लिया। इसीलिए उलमाए अहले सुन्नत वल जमात ने इस मसले को मसले रिकाबिया नाम दिया है, इस मसले को मसले रिकाबिया नाम दिया है। यानी उस औरत ने रिकाब को थाम लिया, कहा या अमीर अल मोमिनीन मुझ पर बड़ा जुल्म हुआ है। कहा क्या जुल्म हुआ? कहा मेरा शौहर इतनी जायदाद छोड़ के मरा था, मेरा भाई इतनी जायदाद छोड़ के मरा था, इतना रुपया पैसा छोड़ के मरा था, मुझे एक दिरहम मिला है। कहा अच्छा, इसका मतलब ये है कि वो मरने वाला तुम्हारा भाई एक माँ छोड़ के मरा है, 12 भाई छोड़ के मरा है, एक तुम बहन हो, एक बीवी हो। कहा हाँ सही है। कहा बस तुम्हारा एक दिरहम हक है, खुदा हाफिज। खुदा की कसम, पहले तो लोग, पहले जो तरबियत होती थी ना, हमने भी जब पढ़ाए तो पहाड़े खूब पढ़ाए जाते थे, और कम से कम 2 से लेके 20 तक का पहाड़ा तो ज़रूरी याद कराया जाता था, याद है ज़बानी, और फिर मशकें कराई जाती थी। अब तो बच्चों को पहले ही से कैलकुलेटर दे दिया जाता है। तो कितना ही बड़ा कोई माहिर हो, चाहे वो जहन से हिसाब लगाए और या कैलकुलेटर से, कैलकुलेटर में भी हिसाब करने में कुछ देर लगेगी। अली इब्ने अबी तालिब ने सुना और जवाब दे दिया, सुना और जवाब दे दिया। तो ये वाक़े बच्चों को सुनाएं, वो कहें बेटा मैथमेटिक्स पढ़ोगे मौला अली खुश होंगे, ये इल्म उनकी मीरास है। जब अखबार लेके आए, मैगजीन, साइंस मैगजीन लेके बच्चा आए और गए देखिए ये साइंटिस्ट जो है ये चांद पर गया और ये मरीख पर जाने की तैयारी कर रहा है, तो आप फौरन कहिए इसे रास्ता अली ने दिखाया है। ये कोई मुबालिगा नहीं है, ये कोई मुबालिगा नहीं है, कोई गुलू नहीं है। अगर तारीख में अली इब्ने अबी तालिब का ये जुमला ना होता, सलूनी सलूनी कबला अन तफ़क़िदूनी, पूछ लो मुझसे जो चाहो पूछ लो, मैं आसमान के रास्तों को ज़मीन के रास्तों से ज़्यादा जानता हूँ, तो ये इंसान कभी आसमानों में परवाज़ की सकत भी नहीं पैदा कर सकते थे। जिन्होंने आका की बातों को सुना समझा वो आगे बढ़ गए, आपने सुना सुन के अनसुनी कर दिया, आप पीछे रह गए। और हमारे यहाँ तो बात अमल सालेह की थी, अमल सालेह में सबसे पहली चीज मुआमला दुरुस्त हो, दूसरी चीज इश्क अली इब्ने अबी तालिब हो, उसके अलावा जिंदगी में फिर अगर ग्रेजुअली आप तय करें कौन सा अमल सबसे बड़ा है कौन सा छोटा, ये बच्चों की तरबियत इससे बड़ा कोई अमल साले नहीं है। मैं कहता चला जा रहा हूँ, आप रुक रुक के पूछेंगे तो मैं अपने एक एक जुमले पर दलील में और इस्तेदलाल में कुरान की आयतें भी पेश कर सकता हूँ, अहादीस सहीहा भी पेश कर सकता हूँ, लेकिन बहरहाल इसे आप लेते जाएं, जिसे दलील चाहिए होगी हाजिर कर दूंगा। आखिरी बात, ये तो बच्चों से मुतालिक थी, मैंने कहा इल्म हासिल करो गहवारे से बोर तक, तो बच्चों के लिए तो ये उज़्र होता है, अरे नन्हा सा दिल दिमाग है कितना बोझ डालेंगे, और जब बड़े हो जाते हैं अरे जनाब अब तो बुढ़ापा आ गया, एक पांव जो है कब्र में लटका हुआ है, अब हम क्या पढ़ेंगे, अब हमें कुरान कैसे याद होगा। तो एक जुमला कहूँ, तारीख़ इस्लाम शुरू की तारीख़ पे नज़र डालिए। अरे जो लोग 40 साल में, 50 साल में, 60 साल में इस्लाम लाए थे, उन्हें कुरान याद हुआ या नहीं हुआ? सब लोग गहवारे में इस्लाम ले आए थे क्या? सब लोग गहवारे में इस्लाम ले आए थे? अरे सब लोग, कोई 40 बरस, कोई 50 बरस, कोई 60 बरस, उसके बाद इस्लाम लाए, दीन सीखा, अहकाम सीखे, कुरान सीखा, कुरान याद किया, तारीख है ना जिंदा। अगर उस वक्त के 60 बरस के कोई बुजुर्ग कुरान सीख सकते थे तो आप क्यों नहीं सीख सकते?
आप कहने,
आप भी सीख सकते हैं। तो ना बचपना उज्र है ना बुढ़ापा, कोई उज्र नहीं है अगर पैगाम मुहम्मदी सल्लल्लाहु अलैहि वसल्लम को सीखना है, उस पर अमल करना है, और दुनिया बनानी है और आखिरत संवारनी है। अब आज तो ऐसे ही गुफ्तगू करते हुए आगे बढ़ता चला गया, अब दामन गुफ्तगू को समेट लूँ। बात बूढ़े और बच्चे की हो रही है। अब ये लफ्ज़ बूढ़ा और लफ्ज़ बच्चा तो हम लोगों के लिए है, मासूम घरानों में तो हमने देखा है ना कोई बच्चा बच्चा होता है, ना कोई बूढ़ा बूढ़ा होता है। बज़ाहिर बचपना होता है लेकिन बबातिन पुख्तगी होती है, बज़ाहिर बुढ़ापा आता है मगर बबातिन फुतूवत होती है। फुतूवत यानी जवां मर्दी हमेशा कायम रहती है। आज मुहर्रम की कई तारीख हो गई, आज किसका मातम करते हैं आप? कहते हैं बनी हाशिम का एक बच्चा था, यतीम इमाम हसन, अच्छा इस बच्चे का सिन कितना था? 12-13 बरस, 13 या 13.5 बरस, बस लम यबलुग अल-हुलम, बालिग नहीं हुए थे। बज़ाहिर बज़ाहिर बालिग नहीं हुए थे तो बच्चे ही तो कहला सकते हैं। और इस बच्चे की तरबियत किसने की थी? यानी आज जो बच्चा, यानी सन 60 हिजरी में जो बच्चा 13 बरस का था जब उसके बाबा हज़रत इमाम हसन जहर दगा से शहीद हुए थे, उस वक्त ये बच्चा 2.5 या 3 बरस का था। 2.5 या 3 बरस का ये बच्चा किसकी गोद में परवान चढ़ा? ये खुद आका हुसैन की गोद में परवान चढ़ा था। चचा ने जिस भतीजे को जीने के लिए पाला हो उसे मरने के लिए मैदान में भेजना बहुत मुश्किल है। शफीक चचा, अजीम चचा, दिलो जान से चाहने वाला चचा, जिसने अपनी गोद में बच्चे को जीने के लिए परवान चढ़ाया हो, अब उसी बच्चे को अगर मैदान में भेजना है मरने के लिए तो ये काम आसान नहीं आए। इसीलिए करबला के वाकयात में कुछ शहादतें ऐसी हैं कि जिनका एक ख़ास अंदाज है। आका से सब रुख्सत होते थे मगर कुछ ऐसे हैं कि जब रुख्सत हुए तो इमाम हुसैन ने आसानी से रुख्सत नहीं किया। आसानी से रुख्सत नहीं कर पाए। आका हैं, इमाम हैं, वली हक हैं, इंसान कामिल हैं, हुज्जत खुदा हैं, साबिर हैं, शुजा हैं, मगर सीने में बाप का और चचा का दिल भी तो है। अल्लाह की राह में कुर्बानियां पेश करने के लिए आए हैं। सब कुछ आमादगी और इल्म पहले से है, फिर भी कुछ तकाजे होते हैं जो मुतरतब होते हैं, कुछ आसार होते हैं जो मुतरतब होकर रहते हैं। जब हज़रत कासिम तशरीफ़ लाए और कहा अम्मू जान अब मुझे इजाज़त दीजिए जंग करने की, तो सर से पैर तक भतीजे को देखा और कहा बेटा खैमे में जाओ, तुम अपनी माँ के लिए सहारा हो। मर्तबा बच्चे ने कहा अम्मू जान मादरे के रामी ने भेजा। आज रुको मालंदा, माएँ सुन रही हैं, बहनें सुन रही हैं, ख़वातीन सुन रही हैं, देखें अल्लाह के लिए जब बच्चों की तरबियत होती है तो क्या कैफियत होती है। हर माँ चाहती है उसका बच्चा ज़िंदा रहे, सलामत रहे, परवान चढ़े, फूले फले, लेकिन करबला की माएँ उन्हें बस एक आरज़ू है मेरा बच्चा हुसैन पर निसार हो जाए। क्या जज्बा है, इसे कहते हैं जो कल मैं अर्ज कर रहा था, खुदा की खातिर मोहब्बत से बड़ी कोई रियाजत नहीं है। अभी ये मज़मून बाकी है, कल भी अर्ज करूँगा, मोहब्बत रियाजत सबसे बड़ी रियाजत है। जब बच्चे ने कहा मादरे गिरामी ने भेजा है, फिर भी आका को तामुल हुआ और बाज जिम्मेदार उलमा ने लिखा है कि आका ने कहा बेटा तुम खैमे में जाओ। जनाब कासिम आकर बैठ गए एक गोशे में, मलूल हैं, महजून हैं, आंखों में आंसू हैं, फिक्रमंद हैं, कैसे किस तरह इजाज़त मिल जाए कि अम्मू जान पर निसार हो जाएं, इमाम वक्त पर निसार हो जाएं। बैठे बैठे कुछ याद आया और एक मर्तबा तावीज़ जो बाजू पे बंधा हुआ था उसे खोल के देखा, देखा उसमें बाबा की एक तहरीर है। तहरीर क्या थी, एक मर्तबा उठे खुशी खुशी और चचा के पास आए, इमाम ने देखा कासिम तुम फिर आ गए, कहा हाँ मैं कुछ नहीं कहना चाहता, जरा ये बाबा की तहरीर तो पढ़ लीजिए। अजरुकुम अल्लाह, आका हुसैन ने भाई की तहरीर को देखा, आंखों से लगाया और उसके बाद रिवायत में है भतीजे को सीने से लगा के इतना क्रिया किया कि दोनों कश खा के गिर गए। इतना क्रिया किया है हुसैन ने, इधर कासिम गिर गए कश खा के, इधर हुसैन गिर गए कश खा कर। गशी से इफाका हुआ, उठे फिर भतीजे को देखा, फिर सीने से लगाया, फिर गिरिया करना शुरू किया। खुदा की कसम ये ऐसी कुर्बानी है, तन्हा ये कुर्बानी हमारे लिए कयामत तक रोने के लिए काफी है। क्या भतीजा था, किस नाज से पाला था और हुस्न कितना था। ये जुमला मैं अक्सर कहता हुआ आया हूँ गुज़श्ता बरसों में कि जब जनाब कासिम आका से इजाज़त लेके और माँ से फूफी से बहनों से रुख्सत होके निकले हैं और दुश्मन की तरफ आए, तो ये जुमला किसी दोस्त का नहीं है, ये जुमला दुश्मन का है जो तारीख में लिखा हुआ है। का जब ये बच्चा आया है ऐसा लगता था जैसे चांद का कोई टुकड़ा है। नजर आ रहा हो माँ की निगाहों में कितना हसीन होगा, बहन की निगाहों में कितना हसीन होगा, शरीफ चचा की निगाहों में कितना हसीन होगा। हसन का ये लाल आया, बेपनाह जिहाद किया। بے پناہ جہاد کیا، 13 برس کا سنا ہے مگر کس گھرانے کا بچہ ہے، بازوؤں میں شجاعت ہے، خون میں شجاعت ہے، رگ رگ میں فتوت و شجاعت ہے اور حقانیت ہے۔ جناب قاسم ابن حسن جنگ کرتے رہے اور بڑے بڑے سورماؤں کو تحت اختیار، اور کیفیت کیا تھی، کیفیت کیا تھی، کیفیت کیا تھی کہ جسم مبارک پر زرہ نہیں تھی۔ یہاں ٹھہر کے ایک جملہ کہتا ہوں، آقا امیر المومنین یا علی فاتح بدر و احد و خیبر و خندق، ہم نے تاریخ میں پڑھا آپ کے پاس زرہ تھی جس میں سینہ تھا پشت نہیں تھی، ارے آپ کا پوتا قاسم جسم پر کوئی زرہ نہیں۔ جسم پر کوئی زرہ نہیں، ہلکا سا کرتا، چھوٹی سی تلوار، پاؤں میں جو نالین ہے ایک نالین کا تسمہ ٹوٹا ہوا ہے۔ دشمن نے کہا جنگ کرتے کرتے ایک مرتبہ گھوڑے پہ ڈگمگانے لگے اور کچھ ایسا غبار اٹھا، کچھ ایسی گرد اٹھی کہ جناب قاسم گھوڑے سے زمین پر جب آئے تو تمام شہداء کا انداز تھا، وہ کہتے تھے یا ابا عبداللہ علیک من السلام، آقا آپ پر میرا سلام ہو۔ یہ ایک خاص انداز ہے سلام کا، جب مرنے والا کسی کو سلام کرتا ہے اور یہ چاہتا ہے کہ اسے زحمت جواب بھی نہ دے تو اس انداز سے سلام کرتا ہے، آپ پر میرا سلام۔ لیکن یہ بہرحال چچا کو پکار رہے تھے، بھتیجے تھے، گود میں پلے تھے، اس لیے بے اختیار جیسے زبان سے نکلا چچا جان میری مدد کو آئیے۔ اجرکم علی اللہ، چچا جان میری مدد کو آئیے۔ حسین نے جملہ سنا اور گویا پرواز کرتے ہوئے پہنچے، جب پہنچے تو دیکھا کوئی شقی ہے چاہتا ہے کہ سر قلم کرے، اس کے اوپر تلوار لے کر وار کیا۔ اب روایتیں ہیں حسین کا وار ایسا تھا، ادھر کی فوجیں ادھر، ادھر کی فوجیں ادھر، درمیان میں حسن کا لار پامال ہو گیا۔ جب غبار چھٹا آقا حسین نے کہا بیٹا یہ چچا شرمسار ہے، نادم ہے، بیٹے معاف کرنا، تو نے مدد کے لیے پکارا، میں مدد نہ کر پا۔
تہذیب آل محمد کے سانچے میں ڈھال دے، پروردگار ہمارے سروں پر علماء اعلام، علماء ربانیین، خدا پرست علماء کا سایہ برقرار رہے، پروردگار ہمارے سروں پر مراجع کرام، مراجع تقلید، خصوصیت کے ساتھ آیت اللہ العظمیٰ سید علی حسینی سیستانی کا سایہ برقرار رہے، پروردگار تمام ملت اسلامیہ کے سروں پر رہبر عظیم الشان حضرت آیت اللہ العظمیٰ آیت اللہ خامنئی کا سایہ برقرار رہے۔ پروردگار ہمیں توفیق دے کہ اپنے رہبر کی رہبری میں چلتے ہوئے یہ پرچم اسلام آقا صاحب الزمان کے ہاتھوں میں سونپیں۔ پروردگار اپنے ولی آخر امام عصر صاحب الزمان کو اذن ظہور عطا فرما اور ان کے ہاتھوں سے اپنی رحمت و رافت و عدالت کا پرچم لہرا دے۔